नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, नेपालमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जारी छ। महान्यायाधिवक्ताको कार्यालयले काठमाडौँमा हिजोदेखि डिजिटल अपराध नियन्त्रण अनुसन्धान अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। डिजिटल अपराध अनुसन्धान अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय सम्मेलनले गर्ने भनिएको छ। सम्मेलनमा 13 देशका न्याय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सम्मेलनमा नेपालका तर्फबाट सर्वोच्च अदालत, नेपाल राष्ट्र बैंक, विभिन्न मन्त्रालय, सरकारी वकिल तथा अन्य निकायका अधिकारीहरू सहभागी हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, फौजदारी न्याय प्रणाली लगायतका विषयमा केन्द्रित भएर महान्यायाधिवक्ता रमेश बडालसँग कुराकानी गर्दैछौ। महान्यायाधिवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। महान्यायाधिवक्ता कार्यालयले आयोजना गरेको अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जारी छ। सम्मेलनको मुख्य उद्देश्य के हो? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हस्, धन्यवाद। सबभन्दा पहिला त यो हामीहरूकोमा चाहिँ हामी परम्परागत रूपमा भइरहेका अपराधहरूको अनुसन्धान गर्न, अभियोजन गर्न र न्याय निरूपण गर्न नेपालको न्याय प्रणाली सक्षम छ। तर अहिले विकसित भइरहेको यो विशेष गरी यो डिजिटल प्रविधिको प्रयोग गरेर भइरहेका अपराधहरूलाई रोकथाम गर्ने र अनि त्यसलाई नियन्त्रण गर्नको लागि विशेष गरी त्यस्ता कार्यमा संलग्न, त्यस्तो कसुरमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन, अनुसन्धान गरिसकेपछि अभियोजन गर्न र न्याय निरूपण गर्ने कुरामा भने हामी कमजोर भइरहेका थियौँ। त्यसैले हामीहरूले अहिलेसम्म कस्ता खालका कामहरू गरिरहेका छौँ त्यसको बारेमा एक किसिमले समीक्षा पनि होस् र त्यसमा अन्तर्राष्ट्रिय विभिन्न देशहरूका साथीहरूलाई डाकेर हामीहरूले उहाँहरूले के कस्ता अभ्यासहरू गरिराख्नुभएको रहेछ त्यो हामीहरूले चाहिँ सिक्नको लागि हामीले प्रयास पनि गरेका हौँ र हामी आफ्नै तरिकाबाट अभियोजन प्रणालीलाई अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छ, कति वस्तुनिष्ठ बनाउन सकिन्छ भनेर भन्ने हिसाबले समीक्षा गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका हौँ। र यसमा मूलत हाम्रो तीनवटा उद्देश्य थियो। एउटा, अहिले हाम्रो कानुनी प्रणालीमा के कस्ता विषयहरूमा ल्याप्सेसहरू छ अर्थात् कमी कमजोरीहरू रहेको छ त्यो कुरालाई आइडेन्टिफाई गर्नु, त्यसको पहिचान गर्नु र त्यसको निराकरण गर्दाखेरि के कस्ता प्रावधान राख्नुपर्छ भन्ने कुराको सन्दर्भमा निष्कर्ष निकालेर सरकारलाई सुझाव दिने एउटा हाम्रो पहिलो हामीहरूले यसमा तय गरेको विषयवस्तु थियो। दोस्रो विषयवस्तु भनेको हामी यो कार्यालय, महान्यायाधिवक्ता कार्यालय भनेको विशेष गरी कुनै व्यक्तिले कसुर गरिसके पछाडि नेपाल प्रहरी लगायत 13 विभिन्न निकायहरूले अनुसन्धान गर्नुहुन्छ। त्यो अनुसन्धान गरिसके पछाडि अनुसन्धान गरेको आधारमा अदालतमा मुद्दा लैजाने, अदालतमा प्रतिरक्षा गर्ने र अनि त्यसमा चित्त बुझेन भने फेरि पुनरायन जाने सम्मको चाहिँ अधिकार महान्यायाधिवक्ता कार्यालय र मातहतका सरकारी वकिलहरूलाई जिम्मेवारी संविधानले दिएको छ। त्यो भएको हुनाले हामीले हाम्रै क्षमता यदि विकास गर्न सकेनौँ भनेदेखि अनुसन्धानलाई ठिक ट्र्याकमा लिएर जान सकिन्न। हामीहरूले न्यायाधीशज्यू समक्ष गएका मुद्दाहरूमा राम्रोसँग प्रतिनिधित्व गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि हाम्रो आफ्नै क्षमता विकास गर्नको लागि पनि यो सम्मेलन सहयोगी हुन सक्छ भन्ने हाम्रो दोस्रो उद्देश्य थियो। तेस्रो भनेको चाहिँ यो अहिले प्रविधिको प्रयोगबाट दुनियाँमा अपराधहरू बढिरहेको छ, प्रविधिको प्रयोग गर्ने जनसङ्ख्या चाहिँ धेरै बढिरहेको र नगर्नेको संख्या भनेको चाहिँ धेरै न्यून रहेको अवस्थामा प्रत्येक व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गर्ने अथवा डिजिटल प्रविधिको प्रयोग गर्ने, त्यसको माध्यमबाट कारोबार गर्ने गरिराख्नु भएको छ र त्यसको माध्यमबाट अपराधको सृष्टि पनि भइरहेको छ र यो सकारात्मक हिसाबले प्रयोग गर्नेहरूले जुन तरिकाको सकारात्मकताको उजागर गरिराख्नु भएको छ, यसको चाहिँ सकारात्मक पक्षहरूको बारेमा व्याख्या विश्लेषण गरिरहेका छौँ भने तर सँगसँगै समाजमा यो सकारात्मकतालाई प्रयोग नकारात्मक हिसाबले गरेर व्यक्तिको चरित्र हत्या गर्ने लगायतका विभिन्न किसिमका काम कारवाहीहरू भइरहेका छन्। यस्तो काम कारवाही कुन ठाउँबाट भएको छ भन्ने पनि हामीलाई पत्ता लगाउन त्यति सजिलो हुँदैन. कुन चाहिँ डिभाइस प्रयोग भएर संसारको कुन कुनामा बसेर गरेको छ भनेर भन्ने कुरा पनि हामीहरूलाई थाहा नहुन सक्छ. त्यसले गर्दाखेरि यस्तो पत्ता लगाउन सक्ने प्रविधिहरू दुनियाँमा कस्तो विकसित भइसकेको छ या विकास गर्नुपर्ने रहेछ भनेर भन्ने कुराको सन्दर्भमा पनि हाम्रो यो छलफलमा केन्द्रित हुन्छ. मैले अघि नै भने यो संसारको जुनसुकै कुनामा बसेर पनि हुन सक्ने भएको हुनाले गर्दाखेरि यदि कसुरदारहरू नेपालभन्दा भित्रबाट गरेको रहेछ भने त हामी सजिलै अपराध अनुसन्धानको दायरामा ल्याउन सक्छौँ. नेपालभन्दा बाहिरबाट गर्नुभएको रहेछ भनेदेखि अन्तर्राष्ट्रिय समन्वय र सहकार्य उत्तिकै आवश्यक पर्छ. त्यसलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर भन्ने सन्दर्भमा हामीहरूले कतिपय कुराहरू हाम्रो महानिधिवक्ता कार्यालय आफैले या अनुसन्धान गर्ने निकायहरूसँग जोडिएर हामीले काम गरिरहेका छौँ. कतिपय विषय वस्तुहरूको सन्दर्भमा हामीले सरकारलाई उपयुक्त राय सल्लाह दिनुपर्ने अवस्था पनि हुन्छ. त्यो सुझाव दिने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरेका हौँ. त्यसैले भन्दाखेरि चारवटा मेजर चाहिँ हाम्रो उद्देश्य थियो कार्यक्रमको.
सम्मेलनमा विभिन्न देशबाट न्याय क्षेत्र सम्बद्ध व्यक्तिहरू आउनु भएको छ भनिएको छ. कुन कुन देशबाट प्रतिनिधिहरू आउनु भएको छ, उहाँहरूको विशेषज्ञता के कस्तो रहेको छ, यसबारे बताइदिनुहोस् न.
यसमा त हामीहरूसँग छिमेकी राष्ट्रहरू भारत, चीन, त्यस्तै श्रीलंका, अनि यता सिङ्गापुर, इन्डोनेसिया, युरोपको देशहरूमा नर्वे, निदरल्यान्ड, बेलायत लगायतका देशहरूबाट आउनुभएको छ. दक्षिण कोरियाबाट पनि आउनुभएको छ. अजरबैजान गल्फ कन्ट्रीहरूको तर्फबाट अजरबैजानबाट पनि आउनुभएको छ. साउदी अरेबियाबाट आउनुभएको छ. र उहाँहरू धेरै जसो चाहिँ यो साइबर क्राइमलाई नियन्त्रण गर्ने आफ्नो देशमा चाहिँ जो जो व्यक्तिहरू संलग्न हुनुहुन्थ्यो उहाँहरू नै यसमा चाहिँ सहभागी हुनुभएको छ. त्यसले गर्दाखेरि उहाँहरूको अनुभवले चाहिँ हामीलाई आफ्नो अनुभवलाई परिष्कृत गर्नको लागि मदत पुग्छ.
प्रविधिको तीव्र विकाससँगै डिजिटल प्रविधिको दुरूपयोग मार्फत हुने अपराधमा पछिल्लो समय निकै बढ़ोत्तरी भइरहेको छ, जुन कुरालाई यहाँले कुराकानीकै क्रममा अभिव्यक्त पनि गरिसक्नु भएको छ. अपराधका यस्ता घटना नियन्त्रण र न्यूनीकरण गर्न सम्मेलनले के कस्ता विषयहरूमाथि छलफल गरिरहेको छ? पक्कै पनि त्यहाँ कार्यपत्रहरू प्रस्तुत गरिएका होला. नीति निर्माणको विषय पनि यहाँले जोड्नु भएको छ. सरकारलाई सुझाव दिने विषय भनेको त भोलिका दिनमा त्यो नीति निर्माण तहमा त्यसको चाहिँ बहस विश्लेषण पनि हुने हो. मैले यो सन्दर्भमा केन्द्रित भएर यहाँलाई सोधे.
अहिले हामीहरूले हिजोको छलफल, आज त छलफल हुन बाँकी नै छ. आज विशेष गरी हामीले डिजिटल कोइनहरू, यो क्रिप्टो करेन्सीहरूको सन्दर्भमा, त्यससँग सम्बन्धित फाइनान्सियल फ्रडहरूको सन्दर्भमा आज छलफल गर्छौँ. हिजो भएको छलफलबाट चाहिँ केही विषयवस्तुहरूमा हाम्रो कानुनी प्रणालीहरू साह्रै कमजोर भएको छ भनेर भन्ने कुरो हामीहरूले महसुस गरेका छौँ. विशेष गरी अनुमति लिने व्यवस्था, सामाजिक सञ्जाललाई को प्लेटफर्महरूलाई नेपालमा दर्ता नगर्ने हो भने अपराध अनुसन्धान या यसमा भइरहेका कसुरहरूलाई नियन्त्रण गर्न अब असम्भव प्राय हुन गइरहेको छ. त्यसैले गर्दाखेरि सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा यदि सञ्चालन गर्ने हो भने नेपालभित्र दर्ता गर्नुपर्ने र नेपालको कानुन अनुसार दिएको निर्देशनहरू उहाँहरूले पालना गर्न बाध्य बनाउनुपर्छ भनेर भन्ने एउटा साझा निष्कर्ष हामीहरूको बिचमा रहेको छ. त्यस्तै गरेर यो अहिले विशेष गरी हामीहरूले अरू मुद्दाहरू हेरिरहेका छौँ. अरू मुद्दाहरूलाई हेर्दाखेरि पनि यो साइबर बुलिङ अर्थात् चाहिँ मान्छेहरूलाई एक किसिमले भन्ने हो भने हैरानी दिने, दुःख दिने, अनि मान्छेहरूको चाहिँ फेक भिडियो बनाउने, फेक फोटोहरू र फेक आवाजहरू समेत निकालेर चाहिँ सोसियल मिडिया मार्फत पोस्ट गर्ने, यो साइबर स्टकिङ भनेर भन्छौँ, जसमा चाहिँ इन्टरनेट प्रयोग गरेर चाहिँ झुठा आरोप लगाउने, धम्की दिने, अनि त्यसरी यौन दुर्व्यवहार गर्ने लगायतका कामहरू पनि अहिले हाम्रोमा भइरहेको छ. तर त्यसलाई रोक्नको लागि चाहिँ हाम्रो कानुनमा व्यवस्थाहरू छैन. हामीहरूको जम्मा जम्मै विद्युतीय कारोबार ऐनको दफा 46-47 हामी प्रयोग गर्छौँ, त्यसले यी विषयहरू समेट्दैनन् र त्यो अलिकति हामीलाई समस्या परिरहेको छ. त्यस्तै गरेर अहिले कसैको आइडी ह्याक गर्यो, ह्याक गरेर चाहिँ भन्नुहोस् न हाम्रै फेसबुक या चाहिँ कसैको ट्विटर एकाउन्ट या अरू कुनै एकाउन्टहरू कसैले ह्याक गरेर जथाभावी गरिदियो, त्यहाँबाट चाहिँ अरू किसिमको सामग्रीहरू सम्प्रेषण भयो भनेदेखि त्यसलाई कारवाही गर्नको लागि चाहिँ प्रोपर ढङ्गको कानुनी संरचना र त्यसको क्षतिपूर्ति दिनुपर्ने हुन्छ सम्बन्धित पीडितलाई. त्यो क्षतिपूर्ति दिन सक्ने किसिमको व्यवस्थामा हाम्रोमा अलि पछाडि परेका रहेछौँ भनेर भन्ने कुरो हिजोको छलफलबाट देखिन्छ. त्यस्तै गरेर यो अर्को सामाजिक सञ्जाल प्रयोग गरेर चाहिँ यो फिसिङ र इम्पोस्टर स्क्यामहरू गर्ने कार्यहरू पनि भइरहेको छ होइन, जसमा चाहिँ विद्युतीय सञ्चार माध्यमबाट कुनै कुरा सत्य हो भनेर चाहिँ विश्वास पर्ने किसिमबाट अब कसैको कुनै व्यक्तिको युजर नेम र पासपोर्ट, यो क्रेडिट कार्ड नम्बर होस् या ब्याङ्क एकाउन्ट जस्ता सम्बन्धित संवेदनशील सूचनाहरू प्राप्त गर्ने कार्य त्यहाँबाट गर्ने र अनि त्यसको दुरुपयोग गर्ने जुन अहिले काम भइरहेको छ त्यसलाई नियन्त्रण गर्नको लागि पनि हामीसँग कानुनमा अलिकति समस्या रहेको छ र त्यो ग्यापलाई हामीले पुरा गर्नुपर्ने रहेछ भनेर भन्ने कुरो देखिन्छ। सबभन्दा धेरै अहिले हामीहरूले हेरिरहेको यो जबरजस्तीकरणसँग सम्बन्धित मुद्दाहरू होस् या सेक्सुअल ह्यारेसमेन्टसँग सम्बन्धित मुद्दाहरू, त्यसमा चाहिँ सामाजिक सञ्जालको प्रयोग भएर सेक्सटोर्सन हुने गरेको हामीले पाउँछौँ। तर त्यसलाई हामीहरूले अहिलेसम्म परम्परागत हिसाबबाट जबरजस्तीकरणको मुद्दा या चाहिँ यो यौन दुरुपयोगको मुद्दाहरू मात्रै दर्ता गरिरहेका छौँ, तर विद्युतीय सञ्जाल माध्यमको प्रयोग गरेर, सामाजिक सञ्जाल प्रयोग गरेर मान्छेहरूलाई चाहिँ फोटो लिने र त्यसको बदलामा उहाँहरूलाई के भन्ने भन्दाखेरि चाहिँ यदि मलाई यौन शोषण गर्न नदिने हो भनेदेखि म यसलाई चाहिँ सार्वजनिक सञ्चार माध्यमबाट अपलोड गरिदिन्छु भनेर धम्क्याउने या त्यसबाट चाहिँ आर्थिक लाभ प्राप्त गर्ने या अरू कसैलाई चाहिँ कुनै किसिमको हानि नोक्सानी पुर्याउन बाध्य पार्ने जस्ता कामहरू जुन भइरहेका हामी देखिरहेका छौँ, त्यसलाई पनि यो विद्युतीय सञ्चार माध्यमको प्रयोग, विशेष गरी सामाजिक सञ्जालको प्रयोग या डिजिटल मिन्सहरूको प्रयोग गरेर गरिएको रहेछ भनेदेखि सजायलाई अलिकति बढी गम्भीर मान्नुपर्ने हुन्छ, त्यसमा हाम्रो कमी भएको हामीले देखिरहेका छौँ। त्यस्तै गरेर हामीले अचेल डिप फेक भिडियोहरू प्रचार प्रसार भइरहेका देख्छौँ, हामीहरू रमाइलो मान्छौँ, तर त्यो डिप फेक भिडियो प्रयोग गरेको कारणले गर्दाखेरि कयौँ मान्छेहरू आत्महत्या गर्नेसम्म अवस्थामा पुग्नु भएको छ, कतिपय व्यक्तिहरू डिप्रेसनमा जानुभएको छ, कतिपय व्यक्तिहरू मास डिप्रेसनको अवस्था समेत सिर्जना भइरहेको छ। तर त्यसलाई चाहिँ नियन्त्रण गर्नको लागि चाहिँ हाम्रो अहिलेको कानुनी प्रणाली चाहिँ अलिकति कमजोर अर्थात् त्यसमा चाहिँ अलिक दुरुपयोग हुँदाखेरि पनि रोक्नलाई चाहिँ हामी अलिक पछाडि परेका रहेछौँ। त्यस्तो किसिमको व्यवस्था अरू धेरैवटा देशहरूले त्यसमा कानुनको विकास गरेर त्यसलाई कार्यान्वयनमा लैसकेको रहेछ, तर त्यसमा हामीहरू अलिकति पछाडि रहेछौँ भनेर भन्ने कुरा देखिन्छ। तपाईँहरूलाई म अर्को पनि उदाहरण दिउँ, यदि म मेरो अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने हो भने मैले मेरो आफ्नो नामबाट नै मैले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ। यदि मैले छद्मनामबाट सामाजिक सञ्जाल प्रयोग गर्छु भनेदेखि त्यसमा कुनै न कुनै गडबडी छ भनेर भन्ने कुरो बुझ्नुपर्छ। त्यस्तो फेक एकाउन्ट खोल्ने क्रियालाई चाहिँ हामीहरूले अहिलेसम्म अपराधीकरण गरेनौँ अथवा क्रिमिनलाइज गरेका छैनौँ। छद्मनाममा या बेनामीबाट चाहिँ गर्न मिल्दैन, त्यसको लागि जुन संस्था वा व्यक्तिले यो सञ्चालन गर्न खोज्नुहुन्छ उहाँहरूले आफ्नै नाम आफ्नो आइडेन्टिटीबाट सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने हुन्छ। सामाजिक सञ्जालको प्रयोग यदि आफ्नो नाउँबाट मात्रै गर्ने मौका दिने हो भनेदेखि हामीहरूले धेरै हदसम्म अहिले भइरहेका अपराधहरूलाई नियन्त्रण गर्न सक्ने अवस्थामा हुने रहेछौँ। विशेष गरी यो फेक नामबाट खोलिएका चाहिँ उसबाट भइरहेका क्राइमहरूलाई चाहिँ हामीले एनालाइसिस गरेर हेर्दाखेरि अरू अरू देशको अभ्यासलाई पनि हेर्दाखेरि विशेष गरी फेक एकाउन्टबाट भइरहेको छ अर्थात् नक्कली नाम प्रयोग गरेर खोलिएका एकाउन्टबाट मात्रै बदमासी भएको हामी पाउँछौँ। त्यसले गर्दाखेरि यी यस्ता विषयहरूलाई हामीले नियन्त्रण गर्नुपर्ने रहेछ, यी कमीहरू हामीले पुरा गर्नुपर्ने रहेछ भनेर भन्ने कुरो देखिन्छ। सँगसँगै अब आज हुने छलफलमा हामीहरूले विशेष गरी यो सामाजिक सञ्जालको प्रयोग मात्रै नभनौँ, मैले एउटा सामाजिक सञ्जाल त एउटा पार्ट हो डिजिटल क्राइमसँग सम्बन्धित। मैले बैङ्कमा खाता खोलिरहेको छु, खाताको चाहिँ पासवर्ड चाहिँ ह्याक गरेर या अरू कुनै तरिकाबाट चाहिँ मेरो खाताबाट अर्को कसैको खातामा पैसा ट्रान्सफर गर्ने होस् या एउटा व्यक्तिलाई चाहिँ अर्को खातामा पैसा ट्रान्सफर गर्न बाध्य बनाउने तर वास्तवमा पैसा पठाउने पैसा प्राप्त गर्ने दुवै चाहिँ डिजिटल फ्रडहरूको चाहिँ चङ्गुलमा परिरहेको हामीले पाएका छौँ। तिनीहरूलाई नियन्त्रण कसरी गर्न सकिन्छ र कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा अनि अहिले दुनियाँमा चलिरहेको यो चाहिँ विद्युतीय मुद्रासँग सम्बन्धित विषयहरू बिटकोइन होस् या क्रिप्टो करेन्सी लगायतका विषयहरूको प्रयोग कसरी भइरहेको छ त्यसलाई चाहिँ कानुनी रूपमा हामीले चाहिँ मान्यता दिएका छैनौँ, अरू देशहरूमा कस्ता अभ्यासहरू रहेछन् भन्ने जस्ता विषयहरूमा आज हामी छलफल गर्नेछौँ र त्यसबाट साझा निष्कर्ष निकाल्नेछौँ नै भन्ने लाग्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, फौजदारी न्याय प्रणाली लगायतका विषयमा केन्द्रित भएर महान्यायाधिवक्ता रमेश बडालसँग कुराकानी गरिरहेका छौं। अब म फौजदारी न्याय प्रणालीतर्फ केन्द्रित हुन चाहे, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन कार्यान्वयनमा आएको 6.5 वर्ष पूरा भइसकेको छ। अपराध संहिता र यससँग सम्बन्धित कानून कार्यान्वयनको अवस्थालाई हामीले संक्षिप्तमा कसरी व्याख्या गर्न सक्छौ, मैले यो प्रश्न पनि यहाँलाई सोध्न चाहे।
यसको लागि धन्यवाद। अहिले हाम्रो चाहिँ नयाँ अपराध संहिता अर्थात् मुलुकी ऐनलाई रिप्लेस गर्न बनेका 5 वटा कानूनहरू लागू भएको चाहिँ 6 वर्ष भएको छ। विशेष गरी अपराधसँग सम्बन्धित 3 वटा कानून हामीहरूसँग सम्बन्धित छन्। एउटा यो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न आउँदाखेरिको एउटा अपराध संहिता, अर्को फौजदारी कार्यविधि संहिता र अर्को दण्ड संहिता भनेर हामी बुझ्दछौँ। यो 3 वटा कानूनहरूको कार्यान्वयनमा आइसके पछाडिको 6 वर्षलाई हेर्ने हो भने यसको कार्यान्वयन चाहिँ एक किसिमले भन्यो भने सफल छ भनेर भन्ने कुरो म स्पष्ट गर्न चाहन्छु। यसमा कमजोरीहरू छन्, हामीहरूकोमा कतिपय कानुनी प्रणालीबाटै उत्पन्न गरेका कमजोरीहरू पनि रहे। त्यसलाई हामी अहिलेको यो संसदको अधिवेशनमा सुधारका लागि केही प्रयासहरू हामीहरूले गरिरहेका छौँ र त्यो सायद कानुन मन्त्रालयले केही समयभित्रै यसको विधेयकहरू संसदमा प्रस्तुत गर्ने नै छ। यसको अहिले भइरहेको कानुनी प्रणालीको कार्यान्वयनमा चाहिँ ठिक ट्र्याकमै गइरहेको छ भन्ने लाग्छ। कतिपय चाहिँ हामीहरूकोमा समस्या कानुनभित्रैबाट उत्पन्न भएको थियो। म केही उदाहरणको लागि भन्ने हो भनेदेखि हामीहरूको मुद्दा ढिला भयो भनेर भन्छौँ। मुद्दा किन ढिला हुन्छ भन्दाखेरि एउटा म्याद तामेली हामीहरूको सबभन्दा ठुलो समस्याको रूपमा रहेको छ। म्याद तामेली गर्नलाई नै वर्षौंसम्म लाग्ने, 1.5-2 वर्ष लाग्ने अवस्था सृष्टि हुन्छ। कोही 4-5 जना व्यक्ति मिलेर कुनै अपराध गरेछ, 3-4 जना व्यक्ति चाहिँ थुनामा जानुभयो, 1 जना व्यक्ति फरार हुनुभयो भनेदेखि त्यो फरार व्यक्ति अदालतमा नआएसम्म कुर्ने प्रणालीले पनि हामीहरूलाई ठुलो समस्या सृष्टि गरिरहेको थियो। त्यसैले यसलाई हामीहरूले चाहिँ नियन्त्रण गर्नको लागि अहिले कानुन संशोधन गर्न गइरहँदाखेरि यो जो व्यक्ति फरार हुनुहुन्छ उहाँको हकमा पनि अब फैसला गर्न सक्छ अदालतले। उहाँको म्याद तामेल भएको रहेनछ भने पत्रिकामा नोटिस गरेर भए पनि म्याद तामेलीको प्रक्रियालाई अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले हामीले संशोधन गर्दा यसले चाहिँ हामीहरूको अहिले जुन अदालतहरूमा विशेष गरी जिल्ला तहमा नै मुद्दा ढिला सुस्ती भइरहेको छ त्यसलाई धेरै हदसम्म न्यूनीकरण गर्छ भन्ने कुरो मैले स्पष्ट गर्न चाहन्छु। अर्को हामीहरूको कानुनको प्रणालीमा अहिले क्वेसन उठिरहेको के छ भन्दाखेरि मान्छेलाई जाहेरी पर्ना साथ मान्छेलाई थुनामै पठाउनु पर्ने, हिरासतमा लिनै पर्ने, हिरासतमा लिइसके पछाडि अदालतले थुनामै पठाइदिनु पर्ने र थुनामा पठाइसके पछाडि मुद्दा चल्दै गएर पछाडि मान्छे निर्दोष साबित भयो भनेदेखि क्षतिपूर्ति नपाउने स्थिति अहिलेसम्म छ। त्यसैले हामीले यो हाम्रो आम माइन्डसेटमै परिवर्तन गर्नुपर्ने देखिन्छ। यो कानुनको मात्रै समस्या होइन, अहिले पनि हामीहरूकोमा कानुनी प्रबन्धमा कोही पनि व्यक्तिलाई थुनामै राखेर मुद्दा चलाउनु पर्छ भन्ने छैन। थुनामा नराखी पनि मुद्दा चल्न सक्छ। जस्तै तपाईँहरूलाई म उदाहरणको लागि भन्ने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गर्छ। भ्रष्टाचारको मुद्दा दर्ता गर्दाखेरि धेरै जसो अवस्थामा प्रतिवादीहरूलाई थुनामा पठाएको छैन, तर फैसला भएर सर्वोच्चबाट फैसला हुँदाखेरि त कोही पनि व्यक्ति बाहिर त हुनुहुन्न त, भ्रष्टाचारमा ठहर भएका व्यक्तिहरू थुनामा हुनुहुन्छ। त्यसले गर्दाखेरि अरू मुद्दाहरूमा पनि हामीहरूले थुनामा नराखिकन पनि मुद्दाको काम कारवाही गर्न सकिन्छ भन्ने किसिमबाट अगाडि बढ्न आवश्यक छ र त्यसमा हामीहरूले अहिलेको कानुन संशोधनमा यो विशेष गरी 3 वर्षभन्दा घटी कैदको सजाय हुने प्रकृतिका मुद्दा रहेछन् भनेदेखि मुद्दा दायर हुने तर थुनामा नबसिकन पनि कारवाही हुन सक्छ भन्ने कुरालाई अगाडि बढाउन, यो चाहिँ 25 दिन हिरासतमा पनि राख्नुपर्ने, अदालतले त सामना त्यहाँ छोड्ने गरेको थियो 3 वर्षभन्दा घटी, तर 25 दिन हिरासतमा नराखिकन पनि अनुसन्धान गर्न सकिन्छ भन्ने कुरालाई हामीले इस्ट्याब्लिस गर्न खोजिरहेका छौँ। तेस्रो कुरो भनेको यो अहिलेसम्म अदालतमा मुद्दा दायर भइसकेपछि थुन्चेक प्रयोजनको लागि चाहिँ अदालतले आदेश गर्दा 3 प्रकारको मात्रै आदेश गर्ने गरेको छ। एउटा भनेको चाहिँ व्यक्तिलाई हाजिरी जवानीमा छोड्ने, त्यो धेरै कम मुद्दामा मात्रै गर्ने गरेको छ, धेरै जसोमा धरौटी तारिकमा छोड्ने। तेस्रो भनेको थुनामा पठाउने। यो 3 वटा विकल्पमा अहिले हामीले शर्तसहित थुनाबाट मुक्त गर्ने, या चाहिँ यो जिपिएस प्रयोग गरेर घरमा बसेर पनि कैद कता गर्न सक्ने किसिमको व्यवस्था गर्ने भन्ने व्यवस्थाहरूलाई चाहिँ हामीहरूले थप गर्न खोजिरहेका छौँ। यो चाहिँ विशेष गरी
यही सन्दर्भमा मैले एउटा प्रश्न थप पनि गर्न चाहे, जस्तो अब कानूनले प्रोभेसन र प्यारोल सम्बन्धी व्यवस्था पनि गरेको छ निकै ढिला गरी भनौँ, 5 वर्षपछि मात्र यो व्यवस्था अहिले कार्यान्वयनमा अगाडि बढ़िरहेको छ। यहाँले भनिरहेको सन्दर्भ र प्रोभेसन प्यारोल बोर्ड सम्बन्धी व्यवस्था प्यारोल सम्बन्धी व्यवस्थाले पनि केही हदसम्म काम गर्छ होला नि?
यस्तो छ, यो प्रोभेसन भनेको चाहिँ अहिलेसम्म हामीले खास कार्यान्वयनमा ल्याइसकेका छैनौँ। प्रोभेसन भनेको चाहिँ यो सुरुमै थुनामा पठाउनुभन्दा अगाडिको स्टेज नै थुनाबाट मुक्त गरेर प्रक्रिया अगाडि बढाउनेसँग सम्बन्धित छ। त्यसले गर्दा त्यसलाई अहिलेसम्म हामीले कार्यान्वयनमा ल्याएका छैनौँ। प्यारोललाई हामीले कार्यान्वयनमा लिएर आउन थालेको 1 वर्ष भयो र अहिलेसम्म हामीहरूको सन्दर्भलाई हेर्ने हो भने झन्नै 1200 व्यक्तिहरू प्यारोलमा पठाउने भनेर भन्ने हिसाबले हामीले निर्णय गरिसकेका छौँ। 1400 जति कैदीहरूको सन्दर्भमा प्यारोल कार्यान्वयनमा आएको छ। अहिले अरू सुधारात्मक दण्ड प्रणालीका व्यवस्थाहरूलाई चाहिँ हामीले त्यति धेरै कार्यान्वयन गरिरहेका छैनौँ, किनभनेदेखि कैद कट्टा गर्ने चलन थियो। राष्ट्रपतिज्यूबाट कैद कट्टाको चाहिँ यो संविधान दिवसको दिनमा र अनि गणतन्त्र दिवसको दिनमा गर्ने चलन हुँदै आएको थियो, तर अहिले चाहिँ हामीहरूले त्यसको प्रणालीको सट्टा प्यारोल प्रणालीलाई अगाडि बढाउने हो भनेदेखि मान्छेहरूलाई सामाजिकीकरण गर्ने र अनि क्रमशः उहाँहरूलाई चाहिँ समाजमा स्थापना गर्दै लिएर जानलाई सजिलो हुन्छ भन्ने प्रक्रियालाई अगाडि बढाएका छौँ। त्यसले गर्दाखेरि तपाईँले भन्नुभएको प्यारोल एउटा सुधारको विषयवस्तु हो र अहिले हामीले गर्न लागेको कानुन संशोधनमा पनि अहिले 2/3 कैद अवधि काटिसकेपछि मात्रै प्यारोल दिने अवस्थालाई अलिकति परिवर्तन गरेर 60% कैद भुक्तानी गरेको रहेछ भने प्यारोलमा छोड्ने हिसाबबाट हामीहरूले संशोधनको पनि प्रस्ताव गरेका छौँ। मैले अघि एउटा भन्दै गर्दाखेरि एउटा अर्को महत्त्वपूर्ण विषयवस्तु पनि म यहाँ हजुरहरूसँग जोड्न चाहन्छु। अरू देशहरूमा चाहिँ यो फौजदारी न्याय प्रणालीमा पीडित सेन्ट्रिक पीडितलाई केन्द्रबिन्दुमा राखेर न्याय दिनुपर्छ भनेर भन्छ। हामीहरूले पनि त्यो व्यवस्थालाई कानुनमा लिएर आयौँ। पीडित केन्द्रित भन्नुको मतलब कैद र जरिमाना भन्दा बढी पीडितले क्षतिपूर्ति पाउनुपर्ने कुरो चाहिँ महत्त्वपूर्ण हुँदो रहेछ। हामीहरूले पीडितलाई क्षतिपूर्ति चाहिँ कम दिने अनि कैद गर्ने र जरिमाना ल्याएर राज्य कोषमा लिएर जाने जुन प्रणाली अहिले सबभन्दा धेरै छ त्यसमा केही परिवर्तन गरेर पीडितहरूलाई चाहिँ बढीभन्दा बढी क्षतिपूर्ति पाउन सक्ने छिटोभन्दा छिटो न्याय प्राप्त गर्नको लागि चाहिँ मिलापत्रको प्रणालीलाई पनि विशेष गरी फाइनेन्सियल क्राइम जोडिएका विषयवस्तुमा मिलापत्रको प्रणालीलाई अगाडि बढाउनको लागि पनि प्रयास गरेका छौँ र त्यसमा केही विषयवस्तुहरू हामीहरूले पहिलादेखि नै पहिला भएको कानुनलाई कार्यान्वयनबाट पनि ल्याइसकेका थियौँ। केही विषयवस्तु अस्तिको अध्यादेशबाट पनि थप भएको छ र केही विषयवस्तुहरू अब आउने नयाँ कानुन मार्फत पनि हामीहरूले एक्सपान्सन गर्ने प्रयास गरिरहेका छौँ। अहिले हामीहरूले ल्याउन खोजेका केही सुधारका विषयहरू यिनै विषयको सेरोफेरो छ र यसमा अर्को एउटा महत्त्वपूर्ण कुरो पनि म जोडिहालौँ कि अहिले हामीले यो सामाजिक सञ्जाल विधेयकको प्रयोग गरिरह विधेयकको सन्दर्भमा पनि कुरा आउँदो रहेछ। त्यस्तै गरेर डिजिटल क्राइमलाई कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा छलफल गर्दाखेरि पनि अदालतको अहिलेसम्म हाम्रो नेपालभित्र भएका अपराधहरूलाई मात्रै हामीले चाहिँ अपराधको दायरामा ल्याएर नेपालको को अदालतमा मुद्दा दायर गर्ने हाम्रो प्रणाली हुँदै आएको थियो। अब हामीले नेपालभन्दा बाहिर बसेर नेपाली नागरिकले नेपाली नागरिकको विरुद्धमा गरेको अपराध होस् या नेपाली नागरिकले विदेशी नागरिकको विरुद्धमा नेपाल बाहिर गरेको अपराध होस् या विदेशी नागरिकले नेपाली नागरिकको विरुद्ध नेपालभित्र या बाहिर जहाँबाट गरेको अपराध होस् या विदेशी नागरिकले विदेशी नागरिकको विरुद्ध नेपाल बाहिर अपराध गरेर नेपालभित्र उहाँ आउनुभएको रहेछ भनेदेखि त्यस्तो अवस्थामा उहाँहरूलाई समेत पनि यो हाम्रो कानुनी प्रणाली अन्तर्गत मुद्दा चलाउन सक्ने किसिमबाट एक्स्ट्रा टेरिटोरियल जुरिस्डिक्सन भनेर भन्छौँ हामीले, नेपाल बाहिर भएको अपराधमा पनि नेपालभित्र मुद्दा चल्न सक्ने गरी पनि हामीले कानुनमा सुधार गर्ने प्रयास गरेका छौँ।
हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, थोरै मात्र समय रहेको छ। जस्तो मुद्दाको टुङ्गो लाग्न निकै समय लाग्ने गरेको छ, शुरू अदालत र उच्च अदालतबाट टुङ्गिएको मुद्दा सर्वोच्चमा यदि सरकारी वकिलबाट नै पुनरावेदन भएको छ भने पनि त्यसको निस्सा पाउन पनि वर्षमा जम्मा 1-2 पटक मात्र पेशी चढ्ने गरेको देखिन्छ। यसले गर्दा दुवै पक्षलाई गहिरो असर पनि परेको देखिने र त्यस किसिमका गुनासाहरू पनि आउने गरेका छन्। समग्रमा न्याय प्रणालीमा देखिएको यो ढिला सुस्तीलाई के कसरी कम गर्न सकिन्छ छ, एक मिनटको मात्र समय छ हामीसँग, बताइदिनुहोस् न।
यो चाहिँ विशेष गरी हजुर यो चाहिँ अदालतपट्टिको पाटो पर्यो, तर हामीहरूले अदालतमा परेका मुद्दाहरूमा विशेष गरी सर्वोच्च अदालतमा जुन मुद्दाको चाप छ त्यसको आधारमा न्यायाधीशहरूको संख्या नहुनु र न्यायाधीशहरूलाई नियुक्ति मौकामा गर्न नसक्नु चाहिँ यसको प्रमुख कारणको रूपमा रहेको छ पहिलो। दोस्रो कुरो हाम्रो अदालतमा चाहिँ सर्वोच्च अदालतमा जुन सर्वोच्च अदालतको हैसियतमा जानुपर्ने मुद्दाहरूको सट्टा एकदम झिना मसिना अदालतले नै कतिपय मुद्दाहरू वेलकम गरिरहेको हामीले देखिरहेका छौँ जुन कुरो जरुरत थिएन, तर सामान्य किसिमका अरू मुद्दाहरूको चाहिँ वेलकम अदालतले जुन रेस्पोन्सका साथ गरेका छ क्रिमिनल जस्टिस सिस्टम अन्तर्गत परेका मुद्दाहरूमा त्यति धेरै प्राथमिकता नपरेका कारणले गर्दाखेरि यो ढिलो भएको हो। यसमा हामीले सम्बन्धित अदालतसँग पनि छलफल प्रक्रिया अगाडि बढाएका छौँ, त्यसमा पनि कतिपय कारणमा संरचना कानुनी रूपमा या संरचनागत रूपमा सुधार गर्नुपर्ने रहेछ भनेदेखि त्यो प्रक्रियालाई पनि अगाडि बढाउन सकिन्छ भनेर काम चाहिँ प्रारम्भ गरिसकेको म जानकारी गराउन चाहन्छु।
हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ, यहाँको व्यस्त र महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, फौजदारी न्याय प्रणाली लगायतका विषयमा केन्द्रित भएर महान्यायाधिवक्ता रमेश बडालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।